नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल साउन महिनाको 8 गते मंगलबार, श्रावण कृष्ण द्वितीया, तदनुसार जुलाई 23 तारीक सन् 2024, नेपाल सम्बत 1144। ट्रंक डेडिकेटेड विद्युत महसूल विवादको प्रसंगलाई आजका अधिकांश पत्र पत्रिकाले खबर बनाएका छन्। गोर्खापत्रले पनि ट्रंक डेडिकेटेड विद्युत महसूल विवाद प्रयोग गरे बापतको महसूल असूल हुन्छ प्रधानमन्त्रीको भनाईलाई मुख्य खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रंक तथा डेडिकेटेड लाइन उपयोग गरे बापत उद्यमीले तिर्नुपर्ने महसूल असूल हुने बताउनु भएको छ। प्रयोग गरेको रकम असूल गर्नुपर्नेमा सरकार कुनै दुविधामा नरहेको प्रधानमन्त्री ओलीको भनाई छ। व्यवसायी र नेपाल विद्युत प्राधिकरण बीचको विवाद संवादका माध्यम टुङ्गो लगाउनुपर्ने पक्षमा सरकार रहेको पनि वहाँले प्रष्ट पार्नुभयो। महसूल विवादबारे आफूले दिएको अभिव्यक्तिलाई केही सांसदले तथ्यहीन रूपमा प्रचार गरेको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति समेत जनाउनुभयो। हिजो प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तरमा जवाफ दिनु अघि प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो। शून्य समयमा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहालले प्रधानमन्त्रीले संसदबाटै महसूल मिनाहाको घोषणा गरेको बताएपछि प्रधानमन्त्री ओलीले आपत्ति समेत जनाउनु भएको थियो। ओलीले आफूले मिनाहाको पक्षमा कुनै अभिव्यक्ति नदिएको समेत बताउनुभयो। प्रतिनिधि सभामा जवाफका क्रममा ओलीले भन्नुभयो, विद्युत महसूल ट्रंक लाइन सम्बन्धी अथवा डेडिकेटेड लाइन सम्बन्धी महसूल तिर्नुपर्ने र नतिर्नुपर्ने तर्क भइरहेका छन्। उद्यमी, व्यवसायी र विद्युत प्राधिकरण बीचको विवाद संवादका माध्यमबाट टुंग्याउनु पर्छ। सरकारले पाउनुपर्ने रकम लिनै पर्छ र असूल गर्नुपर्छ। तथ्य प्रमाणका आधारमा जुन विद्युत उनीहरूले उपयोग गरेका छन् त्यसको महसूल उनीहरूले तिर्नै पर्छ। लाइन जोड्न जुटेन सहमति, उपशीर्षकमा गोर्खापत्र लेख्छ। विद्युत नियमन आयोगले छ उद्योगमा काटिएको विद्युत लाइन पुनः जडान गर्न दिएको निर्देशनका विषयमा नेपाल विद्युत प्राधिकरण संचालक समितिमा मत बाँझिएपछि कुनै निर्णय हुन सकेको छैन। आइतबार आयोगले डेडिकेटेड र ट्रंक लाइन प्रयोग बापतको प्रिमियम रकम नतिरेको भन्दै छवटा उद्योगमा प्राधिकरणले लाइन काट्नु उपभोक्ता हित संरक्षण निर्देशिका विपरीत भएको भन्दै तत्काल जडान गर्न निर्देशन दिएको थियो। हिजो बिहान बसेको संचालक समितिको बैठकमा आयोगको सो निर्देशनका विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको संचालक समिति सदस्य कपिल आचार्यले जानकारी दिनुभयो। आचार्यका अनुसार सो निर्देशिकाको उल्लेखित प्रक्रिया नै पूरा नहुँदै आयोगले निर्देशन दिएको भन्दै संचालक समिति बैठकमा विरोध भएको थियो। आयोगले जुन निर्देशिका र त्यसका दफा उल्लेख गरेर प्राधिकरणलाई निर्देशन दिएको छ त्यही निर्देशिकाले तोकेको प्रक्रिया आयोग आफैले पूरा नगरी निर्देशन दिएको हामीले पायौं। उहाँले भन्नुभयो, केही सदस्यले यही निर्देशन मानेर उद्योगमा विद्युत जडान गर्नुपर्छ भन्ने मत राख्नु भएको थियो तर निर्णयमा भने पुग्न सकिएन। ट्रंक डेडिकेटेड विद्युत महसूल विवाद प्रयोग गरे बापतको महसूल असूल हुन्छ प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। यसै प्रसंगलाई मासिक 30 रूपियाँ तिर्न नसक्दा गरीबको घरमा बिजुली काटिन्छ, अर्बौं बक्यौता नतिर्ने उद्योगीलाई भने छूट शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ। अघिल्लो वर्ष मात्रै नेपाल विद्युत प्राधिकरणले समयमा महसूल नतिर्ने पौने 2,00,000 ग्राहकको घरमा लाइन काट्यो। धेरै ग्राहकले नियम अनुसार केही दिनमै बक्यौता तिरे, कतिपय परिवार अन्धकारमा पनि बसे। हल्लाखल्ला कतै भएन तर लोड सेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत सेवा लिएको प्रिमियम महसूल वर्षौंसम्म नतिर्ने उद्योगमा प्राधिकरणले लाइन काट्दा भने देशमै कोकोहोलो मचिएको छ। देशले चरम लोड सेडिङ भोगेका बेला 20-देखि 24 घण्टासम्म विद्युत उपलब्ध गराउँदा उठेको 21 अर्ब 30 करोड़ महसूलमा झण्डै 2/3 छूट दिएर 8 अर्ब 26 करोड़ मात्रै तिर्न भन्दा पनि उद्योगीले अटेर गरिरहेका छन्। प्रतिरक्षामा सरकार नै उत्रिएको छ। साना र मझौला उद्योग समेत गरी प्राधिकरणले 2079-80 175,000 सर्वसाधारणको घरमा लाइन काटेको थियो। यसमध्ये 12 25 कार्तिक 2080 मात्रै 26,244 घरमा विद्युत कटौती गरेको थियो। पछि ग्राहकले बक्यौता तिरेसँगै क्रमश लाइन जोड़िदिएको थियो। प्राधिकरणका अनुसार 2080-81 पनि यस्ता धेरै ग्राहकको लाइन काटिएकोमा पूर्ण तथ्याङ्क संकलन हुन बाँकी छ, तर सामान्यतया हरेक वर्ष यस्तै हाराहारी तथ्याङ्क आउने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख तथा उप कार्यकारी निर्देशक मनोज सिलवाल बताउनुहुन्छ। सामान्यतया वर्षमा 170,000 भन्दा बढ़ी ग्राहकको लाइन काटिएको हुन्छ। 2079-80 175,000 लाइन काटिएको थियो। गत आर्थिक वर्षमा पनि त्यही फेरिफेरीमा काटिएको हुन सक्ने अनुमान छ। यद्यपि तथ्याङ्क संकलन भइसकेको छैन। उहाँले भन्नुभयो, लाइन काटेपछि 90% जति ग्राहकले ऋण धन गरेर भए पनि 3-4 दिनभित्र बक्यौता तिरिसक्छन्। बक्यौता नउठाई लाइन जोड्न निर्देशन दिए नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले उपशीर्षक दिँदै नयाँ पत्रिकाले खबर छापेको छ। विद्युत प्राधिकरणले मन्त्री परिषद वा ऊर्जा मन्त्रालयको लिखित निर्देशन नआएसम्म विद्युत काटेका उद्योगमा लाइन नजोड्ने अडान लिएपछि सरकारले विद्युत नियमन आयोग मार्फत निर्देशन दिएको छ। आयोगका अध्यक्ष रामप्रसाद धितालले उद्योगीले गुनासो दर्ता गरेपछि विद्युत उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका 2080 अनुसार उक्त निर्देशन दिएको दावी गर्नुभयो। तर उद्योगीले आयोगमा आइतबार दिएको गुनासो शुक्रबारको मितिमा दर्ता गरिएको स्रोतको भनाई छ। प्राधिकरणलाई कर्मचारीको साथ बक्यौता नउठाई लाइन जोड़े आन्दोलन अर्को उपशीर्षकमा नयाँ पत्रिकाले खबर छापेको छ। विद्युत प्राधिकरणमा क्रियाशील कर्मचारीका 4 संगठनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई संयुक्त पत्र लेख्दै बक्यौता नतिरेसम्म उद्योगमा लाइन नजोड्न ध्यानाकर्षण गराएका छन्। कुनै दबावमा उद्योगमा लाइन जोड़ेमा आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ। यस प्रकरणमा प्राधिकरणलाई आउन सक्ने कुनै पनि चुनौती सामना गर्न कर्मचारीहरू सहयोग गर्न तयार रहेको पत्रमा उल्लेख छ। आम उपभोक्ताहरूको लाइन काटी विद्युत महसुल असुल उपर गरिँदै आएको अवस्था छ, तर आम उपभोक्ताहरूलाई अन्धकारमा राखी डेडिकेटेड फिडर तथा ट्रंक लाइन मार्फत 24 घण्टा विद्युत उपभोग गर्ने उद्योगीहरूले महसुल भुक्तानी नगर्ने कुरा खेदजनक छ, पत्रमा भनिएको छ। सरकारले प्राधिकरणलाई किन दिएन लिखित निर्देशन अर्को उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। प्रधानमन्त्री केपी ओलीले गत शुक्रबार उद्योगीहरू समेतलाई राखेर गरेको छलफलमा प्राधिकरणका सीईओ कुलमान घिसिङलाई लाइन काटिएका उद्योगमा तत्काल बिजुली जोड्न मौखिक निर्देशन दिनुभएको थियो, तर घिसिङले प्राधिकरणको संचालक समितिबाट निर्णय गर्नुपर्ने भएकाले समय लाग्ने जवाफ दिनुभएको थियो। त्यसपछि प्रधानमन्त्रीले तत्काल बोर्ड बैठक राखेर निर्णय गर्न भन्नुभएको थियो। त्यही साँझ ऊर्जा मन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको संचालक समितिको बैठकले मन्त्री परिषद वा ऊर्जा मन्त्रालयको लिखित निर्देशन चाहिने भन्दै लाइन जोड्ने विषयमा निर्णय गर्न सकेन। सरकारले प्राधिकरणलाई किन दिएन लिखित निर्देशन उपशीर्षक दिँदै मासिक 30 रूपियाँ तिर्न नसक्दा गरीबको घरमा बिजुली काटिन्छ, अरबौं बक्यौता नतिर्ने उद्योगीलाई भने छूट, नयाँ पत्रिकाले मुख्य समाचार प्रकाशित गरेको छ। वैदेशिक व्यापारमा संकुचन, 15 खर्बको आयात 1.5 खर्बको निर्यात शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। मुलुकको समग्र वैदेशिक व्यापारमा संकुचन आएको छ। गत आर्थिक वर्ष 2080-81 आयात निर्यात दुवैमा गिरावट हुँदा समग्र व्यापार खुम्चिएको हो। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 आयात 1.16% घटेर 15 खर्ब 92 अर्ब 98 करोड़ 55 लाखमा झरेको छ। आर्थिक वर्ष 2000 79-80 16 खर्ब 11 अर्ब 73 करोड़ 17 लाख 70 हजार रूपियाँ आयात भएको थियो। एक वर्षमा निर्यात 3.03 प्रतिशतले घटेर 1 अर्ब 52 अर्ब 38 करोड़ 12 लाख 44 हजार रूपियाँमा झरेको छ। आर्थिक वर्ष 2079-80 1 अर्ब 57 अर्ब 14 करोड़ 69 लाख रूपियाँको निर्यात भएको थियो। गएको एक वर्षमा आयात घट्दा व्यापार घाटा 0.96% घटेर 14 खर्ब 40 अर्ब 60 करोड़ 42 लाख 84 हजार रूपियाँको भएको छ। अघिल्लो वर्ष 14 खर्ब 54 अर्ब 59 करोड़ 10 लाख 74 हजार रूपियाँ व्यापार घाटा भएको थियो। गत एक वर्षमा मुलुकको समग्र वैदेशिक व्यापारमा 1.33% कमी आई 17 खर्ब 45 अर्ब 36 करोड़ 67 लाख 72 हजार रूपियाँमा सीमित रहेको छ। व्यापार विज्ञ एवं पूर्व सचिव पुरूषोत्तम ओझाले बजारमा माग न्यून हुँदा आयातमा कमी आएको बताउनुभयो। पाम तेल, सूर्यमुखी तेल र भटमासको तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको उहाँको भनाई छ। कच्चा पदार्थ आयात गरी मूल्य अभिवृद्धि भ्याल्यू एड गरेर निर्यात गरिने वस्तुको निर्यातमा कमी हुँदा त्यसको असर नपरे पनि मुलुकमा उत्पादित चिया, अलैची, कार्पेट, गार्मेन्टको निर्यात गर्दा अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने उहाँको भनाई छ। भन्सार विभागका सूचना अधिकारी पूर्ण विक्रम खड्काले रूस युक्रेन युद्धपछि बाहिरी मुलुकबाट कच्चा पदार्थको आयात कम हुँदा समग्र निर्यातमा कमी आएको जानकारी दिनुभयो। विभागका अनुसार एक वर्षमा सबैभन्दा धेरै भारतबाट 9 खर्ब 96 अर्ब 68 करोड़ रूपियाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट 1 खर्ब 3 अर्ब रूपियाँ बराबरको वस्तु निर्यात भएको छ। आयात बढ़दै गए पनि सो अनुपातमा निर्यात न्यून हुँदा भारतसँग 8 खर्ब 93 अर्ब 50 करोड़ 51 लाख रूपियाँ व्यापार घाटा छ। वैदेशिक व्यापारमा संकुचन, 15 खर्बको आयात 1.5 खर्बको निर्यात शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। अस्थिरता बीच एक वर्षमा 5 अर्ब लगानी स्वीकृत शीर्षकमा नागरिकले मुख्य समाचार बनाएको छ। सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न समय सापेक्ष रूपमा ऐन कानून संशोधन गरेर वातावरणमा सुधार हुँदै गएपछि लगानीकर्तामा आकर्षण बढ़ेको छ। मुलुकको आन्तरिक अर्थतन्त्रको समस्याका बावजूद अघिल्ला वर्षको तुलनामा स्वदेशी तथा विदेशी लगानी स्वीकृत तथा प्रतिबद्धता बढ़ेको हो। आर्थिक वर्ष 2080-81 करिब 4.5 खर्ब रूपियाँ बराबरको लगानी प्रस्तावित तथा स्वीकृत भएको छ। उद्योग विभागमा गत आर्थिक वर्षमा 2 खर्ब 1 अर्ब रूपियाँ लगानी प्रस्तावित भएको छ भने लगानी बोर्ड मार्फत 2 खर्ब 71 अर्ब 28 करोड़ रूपियाँको लगानी स्वीकृत भएको छ। उद्योग विभाग र लगानी बोर्ड मार्फत 4 खर्ब 72 अर्ब 28 करोड़ प्रस्तावित लगानी स्वीकृत भएको हो। अस्थिरता बीच एक वर्षमा 5 अर्ब लगानी स्वीकृत नागरिकको मुख्य समाचारको शीर्षक हो यो। गत वर्ष 17 खर्ब 45 अर्बको वैदेशिक व्यापार शीर्षकमा कारोबारले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। गत आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापार 17 खर्ब 45 अर्ब रूपियाँ बराबर पुगेको छ। कुल वैदेशिक व्यापार मध्ये 15 खर्ब 92 अर्ब रूपियाँ बराबरका वस्तु तथा सेवा खरिद गरिएको छ भने निर्यातको आँकड़ा 1 खर्ब 52 अर्ब 38 करोड़ मात्र पुगेको छ। आयात निर्यात दुवैलाई हेर्दा एकै वर्षमा 14 खर्ब 40 अर्ब रूपियाँ व्यापार घाटा भएको छ। व्यापार घाटालाई दैनिक रूपमा हेर्दा यो 3 खर्ब 94 करोड़ 68 लाख रूपियाँ हुन आउँछ। तर पनि यो अघिल्लो आर्थिक वर्षको भन्दा केही कमी हो। गत वर्ष 17 खर्ब 45 अर्बको वैदेशिक व्यापार कारोबारको अग्रपृष्ठको समाचार हो यो। आर्थिक शिथिलताले खुम्चियो वैदेशिक व्यापार 14.5 खर्ब व्यापार घाटा नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार प्रकाशित गरेको छ। दैनिक व्यापार घाटा 4 अर्ब शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा समाचार छ। गत आर्थिक वर्षमा आयात घटे पनि मुलुकको दैनिक व्यापार घाटा करिब 4 अर्ब रूपियाँ पुगेको छ। आयात नभई नहुने वस्तु र स्वदेशमै पर्याप्त सम्भावना भएको वस्तुमा समेत पर निर्भर हुँदा दैनिक व्यापार घाटा 3 अर्ब 95 करोड़ रूपियाँ पुगेको हो। दैनिक व्यापार घाटा 4 अर्ब कान्तिपुरको अर्थपृष्ठको समाचारको शीर्षक हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। यातायातमा दुई दिनदेखि सर्भर डाउन, देशभर सेवा ठप्प शीर्षकमा अन्नपूर्णको मुख्य समाचार रहेको छ। दुई दिनदेखि सर्भर डाउन हुँदा देशभरको यातायात कार्यालयका सेवा ठप्प भएका छन्। सेवा लिन गएका सेवाग्राही र कर्मचारी बीच तनावको अवस्था पनि सिर्जना भएको छ। यातायात कार्यालयहरू अस्तव्यस्त छन्। सेवा प्रवाहमा व्यस्त सरकारी कार्यालय मध्ये यातायात व्यवस्था मुख्य हुन्। यातायात कार्यालय सधैं भीड़भाड़ नै हुन्छन्। काठमाण्डुका चार कार्यालयले मात्रै दैनिक 4,000 भन्दा बढ़ीलाई सेवा दिने गरेका छन्। देशभर यातायात कार्यालयबाट दैनिक हजारौंले सेवा लिने गरेका छन्। काम नभएपछि सेवाग्राहीहरू कर्मचारी माथि खनिन थालेका छन्। कर्मचारीमाथि हातपातको अवस्था पनि ठाउँ ठाउँमा हुने अवस्था आएको छ। कतिपय कार्यालयमा सेवाग्राहीको आक्रोशका कारण कर्मचारी दिउँसै कार्यालय छाडेर हिँडेका छन्। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र ठूलो भर्याङका प्रमुख विमल प्रसाद भट्टराईले सर्भर डाउन हुँदा कार्यालयहरू ठप्प भएको पुष्टि गर्नुभयो। उहाँले भन्नुभयो, सर्भर डाउन हुँदा सेवा प्रवाह अवरूद्ध भएको छ, कार्यालयहरू ठप्प छन्। उहाँले यो समस्या तत्काल सुधार गर्नुपर्ने औल्याउँदै त्यसले कर्मचारी र सेवाग्राही बीच दरार सिर्जना भएको बताउनुभयो। सर्भर समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने उहाँको भनाई छ। यातायातमा दुई दिनदेखि सर्भर डाउन, देशभर सेवा ठप्प, अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। पूर्व राज्यमन्त्री रायको हत्या, प्रहरी सुराकविहीन शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। पूर्व भूमि सुधार राज्य मन्त्री रामचन्द्र रायको सर्लाही चन्द्रनगर गाउँपालिका एक रतनपुरमा हत्या भएको छ। मलंगवा नगरपालिका चार घर भएका रायको रतनपुर स्थित फार्म हाउसमा रहेका बेला आइतबार राति हत्या भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता समेत रहनुभएका पुराना राजनीतिज्ञ रायको शव घरमै विभत्स अवस्थामा फेला परेको हो। शव टाउकामा धारिलो हतियार प्रयोग गरिएको र रगतले लतपतिएको अवस्थामा थियो। 2038 र 2043मा राष्ट्रिय पञ्चायत सदस्य तथा 2056मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित राय तत्कालीन शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा भूमि सुधार राज्यमन्त्री हुनुभएको थियो। वहाँ पञ्चायत नीति तथा जाँचबुझ समितिका सदस्य पनि हुनुहुन्थ्यो। 2046मा राप्रपा स्थापना हुँदा सूर्यबहादुर थापा समूहमा रहनुभएका राय 2049मा राप्रपा लोकेन्द्र बहादुर चन्द र राप्रपा सूर्यबहादुर थापा समूह एकीकृत भई बनेको राप्रपामा उपाध्यक्ष रहनु भएको थियो। परिवारसहित काठमाण्डुमा बस्दै आउनुभएका राय गत साता मात्रै खेती गर्न सर्लाही पुग्नु भएको थियो। रायको हत्यापछि रतनपुर क्षेत्रका बासिन्दा त्रसित छन्। राय राप्रपाभित्र गणतन्त्र र परिवर्तनका एजेण्डा उठाउने नेता मध्येका एक हुनुहुन्थ्यो। मधेसका समस्या सम्बोधन हुनुपर्छ र राप्रपाले परिवर्तनको एजेण्डालाई आत्मसात गर्नुपर्छ भन्ने खेमामा लागेर पार्टीभित्रै गणतन्त्रको विषय प्रवेश गराउने मध्येका पनि उहाँ एक हुनुहुन्थ्यो। पूर्व राज्य मन्त्री रायको हत्या, प्रहरी सुराकविहीन, कान्तिपुरको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। फेरि उठाइयो एकल अंकको ब्याजदर मुद्दा, कारोबारले समाचार छापेको छ। नेपाल राष्ट्र ब्याङ्कले चालू आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी गरेका बेला निजी क्षेत्रले फेरि एकल अंकको ब्याजदरको मुद्दा उठाएको छ। निजी क्षेत्रले केही वर्षदेखि स्थायी रूपमै एकल अंकको ब्याजदर कायम हुनुपर्ने माग गर्दै आएको थियो। यसै क्रममा नेपाल चेम्बर अफ कमर्सले प्रधानमन्त्री मार्फत फेरि एकल अंकको ब्याजदर कायम गर्न माग गरेको हो। चेम्बरका एउटा प्रतिनिधिले हिजो प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिँदै उच्च अंकको आर्थिक वृद्धिका लागि स्थायी रूपमै एकल अंकको ब्याज दर कायम गर्नुपर्नेमा जोड़ दिएका हुन्। फेरि उठाइयो एकल अंकको ब्याज दर मुद्दा। कारोबारको मुख्य समाचार हो यो। लुम्बिनीमा आचार्य मुख्यमन्त्री शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। एमाले संसदीय दलका नेता लीला गिरीलाई पन्छाएर उपनेता चेत नारायण आचार्यलाई लुम्बिनीको मुख्यमन्त्री बनाएको छ। आचार्यलाई हिजो प्रदेश प्रमुख अमित शेरचनले मुख्यमन्त्री नियुक्त गर्नुभयो। आचार्यलाई मुख्यमन्त्री बनाउन एमाले र कांग्रेसका 56 सांसदको समर्थन छ। 87 सदस्यीय प्रदेश सभा रहेको छ। बागमतीमा लामा मुख्यमन्त्री बन्दै अर्को उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। बागमतीमा आज कांग्रेसका बहादुर सिंह लामा मुख्यमन्त्री बन्दै हुनुहुन्छ। प्रदेश प्रमुख यादव चन्द्र शर्माले आइतबार 48 घण्टाको समय दिएर नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ। सोही अनुसार कांग्रेस एमाले लामालाई मुख्यमन्त्रीमा अघि सार्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले बताउनुभयो। बागमतीमा लामा मुख्यमन्त्री बन्दै उपशीर्षक दिँदै लुम्बिनीमा आचार्य मुख्यमन्त्री शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। कर्णालीका पालिकामा छिर्यो बेरुजुको रोग शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। गाड़ी नै नपुगेको गाउँपालिकामा गाड़ी मरमत पनि पटक पटक खति गरियो। यस्ता गम्भीर प्रश्नले सुशासनको कमजोर अवस्थाको चित्र प्रस्तुत गर्छ। ऐन नियमको परिपालना, आन्तरिक नियन्त्रण व्यवस्था, सार्वजनिक खरिद व्यवस्थापन, राजस्व संकलन तथा व्यवस्थापन, उपभोक्तालाई अनुदान तथा अनुगमन, सार्वजनिक सेवा प्रवाह जस्ता आधारभूत सवालहरूमा त्यहाँका स्थानीय सरकारहरूले गम्भीर लापरवाही गर्दै आएका छन्। एकै कार्यालयका कर्मचारीहरूको बैठक बस्दा भत्ता लिन नमिल्ने कानूनी व्यवस्था भए पनि कर्मचारीहरूले पटक पटक बैठक बसेको भन्दै कानून विपरीत भत्ता लिएर अनियमितता गरेका छन्। पालिकै पछि आर्थिक अराजकता, फजुल खर्चमै सकिन्छ करोड़ौंको बजेट, कर्णालीका पालिकामा छिर्यो बेरुजुको रोग, अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। कार्यक्रम अखबारमा अब सम्पादकीय शेयर बजारमा हरियाली शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। लामो समयदेखि निरन्तर ओह्रालो लागेको शेयर बजारमा नयाँ सरकार गठनसँगै सुधार आएको छ। ठूलो मात्रामा शेयर कारोबार गर्दै आएकाहरू निराश भइरहेको अवस्थामा सरकार परिवर्तनपछि उत्साह वृद्धि भएको हो। कतिपयले शेयर कारोबारबाटै राम्रो आमदानी गरेर सुखद जीवन निर्वाह गरिरहेको अवस्थामा निरन्तर ओह्रालो लागेको बजारका कारण मर्नु न बाँच्नुको स्थितिमा पुगेका थिए। यसअघि 2078 भदौमा सम्पूर्ण परिसूचकमा वृद्धिसहित बजारमा उच्च कारोबार भएको थियो। 2000 बिन्दुबाट तल झरेको बजार नयाँ सरकार बनेपछि विस्तारै बढ़ेर केही दिनमै 2500 बिन्दु नजिक छ। शेयर बजारमा हरियाली गोर्खापत्रको सम्पादकीय हो यो। परीक्षा प्रणालीकै परीक्षा शीर्षकमा नागरिकको सम्पादकीय रहेको छ। प्राधिकरण र उद्यमी द्वन्दको करेन्ट शीर्षकमा अन्नपूर्णको सम्पादकीय रहेको छ। संविधान संशोधन अधिकार साँगुरो बनाउन कि प्रणाली बलियो बनाउन शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ भने सार्वजनिक ऋण घटाउ शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।